सुन्नु होला म केही भन्छु स्वास्थ्य बारे सबै
नमस्कार म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी मृगौला रोगको बारेमा चर्चा गर्नेछौँ। मृगौला रोगको समयमै उपचार खोजिएन भने यसले जीवन नै बर्बाद गराएका घटनाहरू हामीले देख्दै सुन्दै आएका छौँ। आज हामी मृगौला रोग, यो रोग लाग्ने कारण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, घर, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौँ। आजको संवादका लागि हामी माझ हुनुहुन्छ वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफले। उहाँ मृगौला बचाऊ अभियानका अभियन्ता समेत हुनुहुन्छ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद पूर्णजी।
यहाँसँग एउटा इतिहास पनि छ, किनभने वीर अस्पतालमा हामीले जतिखेर प्रारम्भ गर्यौँ त्यो बेलामा यहाँ त्यही कार्यरत हुनुहुन्थ्यो। त्यहाँदेखि आजको अवस्थासम्म आइपुग्दा यहाँमा मृगौला यो जोगाउनु पर्छ भन्ने, मृगौला बचाउनु पर्छ भन्ने भावना आएर अहिले यहाँ मृगौला बचाऊ अभियानमा जुटिरहनु भएको छ। वास्तवमा यो अभियान कसरी प्रारम्भ भयो र अहिले कुन अवस्थामा छ?
अब एउटा कुरा के देखियो पूर्णचन्द्रजी भने, हामीले उपचार नेपालमा 33 वर्ष अगाडि डायलिसिस मेसिन, जम्मा 2 डायलिसिस मेसिनबाट सेवा सुरुवात गर्यौँ। जम्मा 3-4 मृगौला रोग विशेषज्ञ थियौँ। आज देशमा लगभग 60 मृगौला रोग विशेषज्ञ छन्। 60+ केन्द्र मार्फत डायलिसिस सेवा दिइरहेको छ। लगभग 600 मेसिनबाट डायलिसिस सेवा प्राप्त भइरहेको छ र अधिकांश डायलिसिस सेवा निशुल्क छ। अब यो भन्दै गर्दा 35 वर्षको यो दौड धुपमा के देख्नुहुन्छ भने, मृगौला रोग विशेषज्ञ अस्पताल सेवाले रोग घट्दो रहन्छ। होला, त्यो बेलामा हाम्रो सेवा थिएन, त्यसले गर्दाखेरि हामीले रोगी देखेका थिएनौँ। तर अहिलेको रूपमा जति जति मृगौला रोग विशेषज्ञ उपचार हुँदैखेरि हामीले पद्धति विकास गर्दैमा रोग घट्दो रहन्छ। किन? हाम्रो बिग्रदो जीवन शैली, बिग्रदो जीवन शैलीले करोडौं व्यक्तिहरू बिग्रदो जीवन शैलीले रोगी हुने, अनि 100-200 डाक्टरले बसेर चाहिँ उपचार गर्ने, यसको तालमेलले नमिल्ने रहेछ। त्यसैले उपचार होइन, रोकथाममा ध्यान दिनुपर्छ। रोकथाममा ध्यान कसले दिने त? डाक्टरले होइन, अस्पतालले होइन, हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैले जबसम्म लिँदैन तबसम्म हाम्रो देशमा मात्र किन भन्नुहुन्छ, संसारभरि नै रोगीको संख्या घट्दैन। प्रमाणित गरिसकेको छ। सन् 2006 विश्वका विज्ञहरूले के भने, हामी धनी मुलुकले पनि मृगौला रोग धान्न सकेनौ, यदि गरिब मुलुकले पनि उपचारमा मात्रै ध्यान दियो भने त्यो दिन टाढा छैन जब बिरामीले उपचार पाउन सक्दैन। यो असम्भव रहेछ। त्यसैले हाम्रो ध्यान, ठिक छ, बिग्रेका व्यक्तिको लागि उपचार गर्नुपर्छ, डायलिसिस दिनुपर्छ, प्रत्यारोपण गर्नुपर्छ र रोग लागेका व्यक्तिहरूको लागि उपचार गर्नुपर्छ, तर निरोगी हुने व्यक्तिहरूतर्फ, त्यतातर्फ हामीले ध्यान दिनुपर्छ। कसरी मृगौला स्वस्थ राख्न भनेर मान्छेहरूलाई चाहिँ जानकारी दिनुपर्छ। यदि त्यस्तो भयो भने रोगीको संख्या कम हुन्छ, कम भएपछि हामीले राम्रो उपचार दिन सक्छौँ भन्ने 2006 चलेको विश्व मृगौला दिवस चलेको यतापट्टि र देशमा हामीले देखेको अनुभवले गर्दा के देखियो भने, हामी गरिब मुलुकले, नेपालले अहिले जुन दिएको सेवा छ निशुल्क डायलिसिस सेवा, यो ठुलो सेवा हो। नेपाल सरकारले दिएको सेवा यो चान्चुनी सेवा होइन। नेपाल जस्तो गरिब मुलुकले यस्तो महँगो उपचार दिन सकेको, तर अहिले दिन सकेको छ, ठिकै छ। तर यदि जनसङ्ख्या धेरै बढ्यो, डायलिसिस गर्ने बिरामीको संख्या, प्रत्यारोपण गर्नेको संख्या, मृगौला रोगको उपचार गर्नेको संख्या धेरै भयो भने त उसले दिन सक्दैन। त्यसैले यसलाई जोगाउन, यो सेवा सधैँ हाम्रा अरू आउने पुस्ताले पनि पाउन्, यो सेवा लिन सकुन् र हामी स्वस्थ रहन सकुन् भन्ने धारणा लिएर नै एउटा अहिले हामीले चाहिँ मृगौला बचाऊ अभियान भनेर सुरु गरे।
तपाईँ हामी कसैलाई पनि जानेर दुःख पाउन मन लाग्दैन, तर नजानेर नै अब हामीले उपचार गर्नु परेको छ, रोगी भएका छौँ, होइन, रोकथाम गर्न सकेका छैनौँ। वास्तवमा कसरी रोग लाग्न नदिन सकिन्छ र कसरी रोकथाम गर्न सकिन्छ? पहिला त कसरी रोग नलाग्ने हुने, यदि लागिहाल्यो भने पनि अहिले यहाँले भने जस्तै प्रारम्भिक चरणमै रोकथाम कसरी गर्ने?
पूर्णचन्द्रजी, कुरा कस्तो छ भनेदेखि, यो जति मान्छेहरूले हामीले के सिकेर आयौँ, हामीलाई के सिकायो भने, हाम्रो शरीर स्वस्थ छ, मेरो शरीरमा कुनै पनि लक्षण छैन भनेदेखि म स्वस्थ ठान्छु र हामीलाई सिकाएको पढाएको त्यही छ। यदि तिमीलाई शरीरमा कुनै समस्या छैन भने तिमी स्वस्थ हौ भन्ने सिकाएको छ। हामीले यही अनुसार अगाडि बढ्दै आएका छौँ। मृगौलाको हकमा ठ्याक्कै यही मिल्दैन। के मिल्दैन? जब मृगौलामा समस्या समस्या पर्छ, मृगौलाले कम काम गर्न थाल्छ र अन्तत्व गत्वा धेरै कम काम 20% 10% मात्रै काम गर्न थालेपछि लक्षण देखा पर्छ। यदि हाम्रो अहिले चलन चल्ती अनुसार के लक्षण भयो भने म डाक्टर कहाँ जाने, उपचार गर्न जाने भन्ने सोच कतिखेर छ? लक्षण आएपछि। मृगौलाको हकमा के छ? लक्षण आएपछि अधिकांश 90% बिरामी ढिलो भयो उपचार गर्न जान, लक्षण कुर्न मिल्दैन। त्यसैले अब लक्षण कुर्न त मिल्दैन भनेपछि कहिले जाने त भन्दाखेरि, अब मैले पोहोर साल त्यो जाँच गरेको थिएँ, मेरो मृगौला ठिक छ, मेरो पोहोर साल ठिक थियो, यो साल के होला भनेपछि प्रत्येक वर्ष हामीले मृगौलाको परीक्षण नगरिकन म स्वस्थ छु भन्न मैले पाइनँ। अब यहाँ सबैजनालाई के लाग्छ, ओहो परीक्षण गर्ने भनेपछि त साह्रै महँगो होला, म त कसरी धान्न सक्ने, म त गाउँमा बसेको मान्छे, म त त्यति खर्च नभएको मान्छे, शरीरमा सहरमा बसे पनि भन्नुहुन्छ भने पिसाबको जाँच साधारण कुरा, यदि तपाईँले पिसाब जाँच गर्नुभयो, ब्लडमा क्रिएटिनिन जाँच गर्नुभयो भने र अनि यदि सक्नुहुन्छ भने अल्ट्रासाउन्ड स्क्यानिङ भन्छ भिडियो एक्सरे गर्नुभयो पेटको भने मृगौला दुईटा छन् छैनन्, पत्थर छैन थाहा पाउन सकिन्छ। त्यसैले वर्षको एकपटक स्वास्थ्य परीक्षण नगरिकन मेरो मृगौला स्वस्थ छ भन्न मिलेन। अब यो कस्तो रहेछ भनेदेखि चाहिँ जबसम्म व्यक्तिले मेरो मृगौला कस्तो छ भन्ने सरोकार राख्दैन, पश्चिमा मुलुकमा त स्वास्थ्य बिमा छ नि त, स्वास्थ्य बिमा हुँदा उनीहरूले पैसाबाट त पकेटबाट झिक्नु त पर्दैन, तै पनि मान्छेको स्वभाव कस्तो रहेछ भने जबसम्म तपाईँले दिमागमा हालिदिनुहुन्न जाँच्नु पर्छ नजाँचिकन थाहा हुँदैन भनेर तपाईँले जबसम्म भन्नुहुन्न ती मान्छे जाँदा रहन्छन् भन्ने कुरा त यो विश्व मृगौला दिवस मनाउन थालेपछि थाहा भयो नि त। त्यसैले वर्षको एकपटक मृगौला स्वस्थ राख्नको लागि मेरो मृगौला कस्तो छ भनेर थाहा पाउनुको लागि यो पहिलो काम गर्नु पर्यो। दोस्रो काम के गर्नु पर्यो? मृगौला स्वस्थ राख्न के गर्नुपर्छ? यी दुईटा कुरा नै मृगौला बचाउ अभियानको मुख्य उद्देश्य हो।
हजुर, जस्तो अब यस्तो पवित्र उद्देश्य लिएर यहाँहरू अगाडि बढिरहनु भएको छ, अब आम मानिसमा पनि म एउटा स्वास्थ्य कार्यक्रम सञ्चालकको हिसाबले म के पाउँछु भनेदेखि, जस्तो मान्छे बिरामी भयो कुन विषयको डाक्टरसँग जाने हो, यो विषयको उपचार कहाँ हुने हो, होइन, अब त्यो रोग र डाक्टर छुट्याउन पनि आम मानिसलाई कठिनाई छ। अब स्वास्थ्य संस्थाका अभावहरू त्यस्तै छन्। अब स्वास्थ्य संस्थाहरू अधिकांश त अझ व्यापारीकरण भयो, अहिले यहाँले जुन सेवाको भावले यस्तो पवित्र काम गरिरहनु भएको छ, तर आम मानिसहरू के भनिरहेका छन् भने स्वास्थ्य धान्नै नसकिने भयो, उपचार गर्नै नसकिने भयो भनेर एकातर्फ मानिस यसरी चिन्तित छ, तर बिरामी भएपछि उसले जसो तसरी उपचार गर्नु परेको छ। यदि रोग लाग्नै दिएन प्रारम्भिक चरणमा, यहाँले भने जस्तै पिसाब जाँच गरियो भने त त्यो त सायद थोरै रकमले होला, अथवा सुरुमै भिडियो एक्सरे गरियो भने त्यो चाहिँ सानो रकमले होला, 1-2 हजार भित्र गर्न सकिने कुरालाई हामीले समयमा नगर्दा यो परिणाम आयो, आज राष्ट्रले धान्नै नसक्ने अवस्थामा जाने हो कि भोलि पनि यो क्रम अझ बढ्दै जाने हो कि भनेर जुन यहाँले चिन्ता गरेर यो अभियान थाल्नु भएको छ, अब प्रत्येक मानिस कसरी सजग रहने, कसरी आफ्नो मृगौला बचाउने?
अब पूर्णचन्द्रजी एउटा म उदाहरण दिएर भन्छु, काठमाडौँ महानगरपालिका र मृगौला बचाउ अभियानले के सुरुवात गर्यो भने स्वस्थ मृगौला स्वस्थ काठमाडौँ कार्यक्रम सञ्चालन गर्यो। यसले काठमाडौँ महानगरपालिका भित्र रहेका 35 वटा सहरी क्लिनिकमा त्यो ओडामा बसोबास गर्ने जोसुकै व्यक्तिले पनि गएर त्यो ओडामा गएर पिसाब जाँच गर्न दिन सक्ने भयो। पिसाब जाँच गर्न दिएपछिको पिरियडमा पिसाबमा राम्रो छ, रोग छैन भनेपछि उहाँलाई धन्यवाद, घर जानुहोस्, अर्को वर्ष फेरि जाँच गर्नुहोस् भनेर पठाइयो। जसको पिसाबमा खराबी देखियो, एल्बुमिन ट्रेस प्लस 2+, 3+, 4+ आछ भने उहाँहरूलाई के भनियो भने तपाईँ राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली जानुहोस् र त्यहाँ गएर पिसाब जाँच गर्ने रुटिन टेस्ट गर्नुहोस्। यो सबै खर्च महानगरपालिकाले निशुल्क व्यवस्थापन गर्यो र यसमा सहयोग यी भूमिका रह्यो मृगौला बचाउ अभियानको। यो गर्दा हामीले लगभग अब यो 15,000 व्यक्तिहरूमा हामीले परीक्षण गर्न यो वडावासीहरू आउनुभयो। आउनुहुँदाखेरि तपाईँले के देख्नुहुन्छ भने 700+ व्यक्तिहरूमा पिसाबमा खराबी देखियो। त्यसमा अधिकांश व्यक्तिहरूको पिसाबमा खराबी छ र मेरो मृगौलामा रोग छ भन्ने थाहै नभएका व्यक्तिहरू परे भने चाहिँ अब तपाईँ सोध्नुहोस् यो व्यक्तिहरू अब के गरे? विभिन्न अस्पतालमा गएर उहाँहरू उपचाररत्न हुनुहुन्छ। कतिजना व्यक्तिहरूको त मृगौला बिग्रिएकै भेटियो, किडनी बायोप्सी गरेर जाँच गरेर हेर्दाखेरि मेरो त मृगौला बिग्रिएकै रहेछ, हेर्नुहोस् न म त ढुक्कसँग बसिरहेको थिएँ, म त स्वस्थ थिएँ भन्ठाने थिएँ, तपाईँहरूको यो कार्यक्रम सुनेर गएँ, त्यो पिसाब जाँचौँ भनेको पिसाबमा फोहोर देखियो, फोहोर देखेपछि किडनी सेन्टर जाऊ भन्यो, किडनी सेन्टरबाट मलाई त अस्पताल जाऊ भन्यो, टिचिङ हस्पिटलमा त भर्नै गरिदियो, भर्ना गरेर किडनीको टुक्रै निकालिदियो, टुक्रै निकालेर जाँचेर हेऱ्यो, लौ तिम्रो त किडनी त बिग्रिएकै छ भनिदियो भनेर भन्नुभयो भनेपछि ए बाबा कमसे कम तपाईँ मृगौला पूर्णतया बिग्रिएर डायलिसिस गर्ने स्थितिमा अथवा मृत्यु हुने स्थितिमा पुग्नुहुन्थ्यो भने त्योभन्दा अगाडि पुग्न पाइयो नि, त्यो त पुग्न पाइयो, तै पनि म ढिलो भएछु भन्नुहुन्छ उहाँ, तै पनि म ढिलो भएछु, मेरो रोग सायद दुई चार वर्षदेखि थियो होला, अब मैले भर्खर यो पटक थाहा पाएर गरेँ भने यो एउटा उदाहरण हो। एउटा पिसाब जाँच गर्ने कुरा जुन त्यसको लागि ठुलो प्रविधि चाहिँदैन, डाक्टर चाहिँदैन, नर्स चाहिँदैन, एकदम ट्रेन गरेको व्यक्ति चाहिँदैन, भनेपछि हाम्रा हरेक गाउँमा हरेक सहरमा हरेक नगरमा भएका स्वास्थ्य स्वयंसेविका परिचालन गरेर हामीले के गर्न सक्छौँ भनेदेखि हरेक नगर हरेक गाउँमा जाँच गर्न सक्छौँ पिसाबको जाँच। पहिलो पूर्णचन्द्रजी पहिलो काम हामीले गर्ने भनेको यदि नेपालभरिमै हामीले चाहिँ हिसाबमा गरियो भने के भन्छ भने 3 करोड जनसङ्ख्या भएको देशमा 30 लाख व्यक्तिमा मृगौलाको केही समस्या छ, जसमध्येमा 3 लाख व्यक्तिको मृगौला बिग्रिन थालेको छ, 30,000 व्यक्ति मृगौला नराम्रोसँग बिगारेर बसेका छन् र 3,000 व्यक्ति प्रतिवर्ष मृगौला यस्तरी बिग्रेको स्थितिमा पुग्छन्, उनीहरू बाँच्न केवल डायलिसिस या प्रत्यारोपणले मात्रै बाँच्न सक्छन्। अब तपाईँलाई यतापट्टिबाट वर्षको मैले एउटा कुरा भने अहिले हामीले 33 वर्षको यो दौरानमा गरेको उपचारको क्रममा कतिजनाले उपचार गर्नुभयो, कतिजनाको मृत्यु भयो, कतिजनालाई हामीले केही गर्न सकेनौँ, विभिन्न कुरा हेर्दै आउनुभयो भने लगभग 5,000 व्यक्ति हाल डायलिसिसमा बसिरहेका छन्। भनेपछि ए प्रत्येक वर्ष 3,000 व्यक्तिको बिग्रिने अनि जम्मा जम्मी 5,000 व्यक्तिको मात्रै अनि त्यसमा हामीले चाहिँ कति 2-3 हजारको मात्रै प्रत्यारोपण गर्यौँ होला, भनेपछि के देखिन्छ भनेपछि अधिकांश व्यक्तिलाई मृगौला बिग्रिसकेपछि बाँच्न गाह्रो, उपचार निशुल्क होस् उपचार शुल्क होस् सक्ने हुन् नसक्ने हुन् यो मृत्युले पछ्याउँछ, त्यसैले मृत्युले नपछ्याओस् मृत्यु वरण गर्नु नपरोस् भन्ने हो भने वर्षको एक पटक पिसाब जाँच ब्लडमा क्रियाटिनिन र अल्ट्रासाउन्ड गर्ने यो गर्दा लगभग 1,000 रुपियाँ भन्दा बढी खर्च हुँदैन।
हजुर डाक्टर साहब यहाँले अब एकदम सरल किसिमले सबैले सरकारदेखि आम मानिससम्मले बुझ्ने गरेर प्रष्ट रूपमा कुरा राखिदिनु भएको छ। सरकारले डायलोसिसको नाममा यत्रो रकम खर्च गरिरहेको छ, यति धेरै सेवा सुविधा आम नागरिकलाई दिइरहेको छ, तर यो रकमलाई हामीले यो प्रारम्भिक चरणको प्रयोगमा ल्याउन सक्यौँ भने यसले अझ राम्रो हुने लक्षण देखिन्छ। यसतर्फ सरकारलाई यहाँले घचघच्याउने काम अथवा सरकारसँग संवाद गर्ने काम यहाँले गर्नुभएको छ कि छैन यो बिचमा?
अब पूर्णचन्द्रजी कुरा के भयो भने हामीले पहिले डायलिसिस स्टार्ट गर्दाखेरि पहिले वीरस्थलमा गरियो, 10 वर्ष वीरस्थलमा गरेपछि यो नाफा नकमाउने हेल्थ केयर फाउन्डेसन नेपाल संस्था मार्फत राष्ट्रिय मृगौला उपचार केन्द्र स्थापना गरेर नाफा नकमाइकन सेवा दिनु पर्यो, आफूले जाने कुरा सेवा दिनु पर्यो भन्नु लागि यो धेरैले के भने भने नेपाल जस्तो मुलुकमा पैसा खर्च गरेर डायलिसिस कसले गर्ला र भन्ने यही देशमा नेपाल सरकारले हामीले राष्ट्रिय मृगौला उपचार केन्द्र 10 वर्ष सञ्चालन गरेको स्थितिमा पुगेपछि ज्येष्ठ नागरिकको डायलिसिस निशुल्क भन्यो, पछि संक्रमित बिरामीहरूको डायलिसिस हेपाटाइटिस बी सी भएका बिरामीको डायलिसिस निशुल्क भनेर राष्ट्रिय मृगौला उपचार केन्द्रमै थियो र अन्ततोगत्वा यो विपन्न नागरिकको सेवा पनि सरकारी गैर सरकारी निजीमा पनि दियो, यो कुरा गरियो। हामी के गर्यौँ भने हामी डाक्टर भएपछि एउटा कुरा के हुँदो रहेछ भने हामी उपचार गर्न जाने क्या, बिरामीलाई उपचार गर्ने, निको हुने निको, निको नहुने जे हिसाबमा हुने, दुःख पाउने दुःख पाउने, जाने कुरा उपचार गर्न, उपचारतिर लागियो, उपचार देखिने भयो। हेर्नुहोस् पूर्णचन्द्रजी बिरामी अइआइया गरेर आएको थियो, तपाईँले इन्जेक्सन दिनुभयो, आहा सजिलो भयो भन्यो, कति सजिलो भयो नि, तर एउटा कोही मान्छे आयो त्यसलाई तपाईँले एक घन्टा लेक्चर दिएर मृगौला यसरी स्वस्थ राख्ने भन्नुभयो भने तपाईँले के देख्नुहुन्छ? केही देख्नुहुन्न। त्यो मान्छे आउँदा पनि त्यस्तै आएको थियो, ठमठम गएर फर्केर गयो। भनेपछि यो प्रिभेन्सन रोकथाम गर्ने काम कसरी गर्ने भन्ने कुरा चाहिँ गाह्रो रहेछ। त्यसैले नेपाल सरकारले लगभग 125 अरब खर्च गर्छ डायलिसिस र प्रत्यारोपणमा, 125 अरब। म भन्छु त्यसको 10% मात्रै हामीले हरेक रेडियो हरेक एफएम हरेक टिभी हरेक पत्रिका हरेक ठाउँमा हामीले कमसे कम बोलिरहने, ए बाबा कमसे कम मृगौला जाँच्नु हो तपाईँले, मृगौला स्वस्थ राख्ने उपाय यी हुन्, मृगौला स्वस्थ गर्न यसरी सकिन्छ, तपाईँका आफन्त व्यक्तिहरू चाहिँ यदि आत्तिरहेका छन् तपाईँ स्वस्थ हुनुहुन्छ भने तपाईँ मृगौला दाता किन नबनेको, कथम कदाचित मस्तिष्क मृत्यु भयो भने दाता बन्न किन चाहनुहुन्न, अहिलेदेखि क्लेम त गर्नुहोस् भन्नुहोस् त कमसे कम, भनेपछि एक कान दुई कान मैदान, भोलि यत्रो दुर्घटना हुन्छ ती दुर्घटना मध्येमा मस्तिष्क मृत्यु भएका केही व्यक्तिले मात्रै पनि दान दिन्छु भन्यो भने हेर्नुहोस् अहिले हालको स्थितिमा एउटा कलेजो 2 मृगौला 3 व्यक्ति बाँच्छन्, मस्तिष्क मृत्यु भएको व्यक्ति मर्छ मर्छ है, मस्तिष्क मृत्यु भएको व्यक्तिलाई हामीले बचाउन सक्दैनौँ भने मस्तिष्क उसको मृत्यु भएको व्यक्तिले जाँदा जाँदै मर्नुभन्दा अगाडि तिनजना व्यक्तिलाई जीवित गराएर जान सक्छ, तर यो बारेमा हामीले के गर्नुपर्छ, संवाद गर्नुपर्छ। पूर्णचन्द्रजी, रेडियो नेपालबाट मस्तिष्क मृत्यु भनेको के हो, मस्तिष्क मृत्यु भएपछि किन तपाईँले छोक्क गरेर भन्नुभयो मर्छ मर्छ भन्नुभयो, तर मरेको त देखिँदैन, मुटु चलेको देखिन्छ, अनि यसको झिक्दाखेरि त कसरी यो चाहिँ ठिक भयो त, त्यो मान्छे मरेकै छैन, नमरेको मान्छेको तपाईँले चाहिँ मुटु झिक्दिने कलेजो झिक्दिने यो त के गर्नुभएको, यो संवाद पूर्णचन्द्रजी, यो संवाद चल्नुपर्छ। राष्ट्रव्यापी रूपमा रेडियो नेपाल जस्तो संस्थाले के गर्नुपर्छ, अङ्गदान भनेको के हो, किन अङ्गदान भन्ने कुरा गर्नुहुन्छ, जीवित अङ्गदान भनेको के हो, मस्तिष्क मृत्युको अङ्गदान भनेको के हो, यो अङ्गदानलाई हामीले कसरी सहजीकरण गर्न सक्छौँ भने हो, यो गर्यो भने हरेक नेपालीलाई हामीले सुसूचित बनायौँ, कथम कदाचित तपाईँ मस्तिष्क मृत्युमा पुग्नु भएछ अथवा तपाईँको परिवारको सदस्य मस्तिष्क मृत्युमा पुगेछ भने कृपया त्यो बेलामा सम्झिनुहोस्, त्यो मस्तिष्क मृत्यु भएको तपाईँको आफन्तले दान दियो भने तिनजना व्यक्ति हाल भविष्यमा गएर आठजना व्यक्तिहरूको ज्ञान जोगिन सक्छ, आखिर तपाईँले त्यो मरेपछि लगेर त्यही जलाइदिनुहुन्छ, खरानी हुन्छ, सिद्धियो, तपाईँले त्यहाँबाट त्यो अङ्ग झिक्न सक्नुहुन्न, तर त्यो अङ्ग कतिखेर झिक्न सक्नुहुन्छ भनेपछि इन्टेन्सिभ केयर युनिटमा जब विशेषज्ञ डाक्टरले भन्यो हो तपाईँको बिरामी अब चाहिँ मस्तिष्क मृत्यु भन्ने प्रमाणित भयो, हामीले दुईटा टेस्ट गऱ्यौँ, छ छ घन्टाको बिचमा ग्याप गरेर हेर्दाखेरि मस्तिष्क चाहिँ मरेकै हो भन्ने कुरा हो, यो संवाद चलाउनु पर्यो एकातर्फबाट। अर्कोतर्फबाट के संवाद चलाउनु पर्यो भने स्वस्थ अनि कसरी, अब मैले भने त्यो तपाईँलाई 10% भनेको 2 अरब भन्दा बढी चाहिँ विपन्नमा खर्च हुन्छ भने यदि 20 करोड रुपियाँ तपाईँले भोलि सही रूपमा प्रयोग गर्नुभयो भने तपाईँ रोगी किन हुनुभयो, तपाईँलाई उच्च रक्तचाप किन भयो, तपाईँलाई चाहिँ मधुमेह किन भयो, तपाईँको तौल के छ, तपाईँको खाना के छ। म एउटा साधारण उदाहरण दिन्छु, एकजना नेपालको चर्चित नेता राजनेता भन्नुहोस् न पोलिटिसियन, उहाँले एउटा चाहिँ इन्टरमिटेन्ट फास्टिङ गर्नुभयो, हेर्नुहोस् है, इन्टरमिटेन्ट फास्टिङ अर्थात् साँझ 6 बजेपछि खाना नखाने, भोलिपल्ट बिहान 10 बजी मात्रै खाने, साँझ 6 बजीसम्म बिहान 10 बजीदेखिको बेलुका 6 बजीसम्म मात्रै खाने, त्यो बेलुका साँझ 6 बजीदेखिको बिहान 10 बजीसम्मको खानेकुरामा चाहिँ खालि पानी र चिया मात्रै खाने, 24 किलो घटाउनुभयो, 24 किलो घटाउनुभयो र उहाँको प्रेसर ठिकमा आयो, सुगर ठिकमा आयो, नाम नलिउँ, यीमा स्वस्थ रहन सक्दा रहेछौँ त, हाम्रो खाना गडबड रहेछ त, गडबड रहेछ भनेर कसले बोल्ने, एकजना मान्छे तपाईँले ए पुरुषजी तपाईँलाई यस्तो यस्तो रहेछ भनेर बोलेर हुन्छ, होइन, हाम्रा राष्ट्रिय प्रसारणमा के आउनु पर्यो, हामी यो हाम्रो यो रोगीको संख्या किन बढिरहेको छ, उच्च रक्तचाप किन बढिरहेको छ, मधुमेह किन बढिरहेको छ, सिधा हाम्रो बिग्रदो जीवनशैली, बिग्रदो जीवनशैली भन्न कति सजिलो, बिग्रदो जीवनशैली हुनुमा न, म त बिग्रदो जीवनशैलीमा छैन है, म मोटो भए पनि, म अल्छी गरे पनि, म एक्सर्साइज नगरे पनि, मैले पानी नखाए पनि, मैले चुरोट खैनी खाए पनि, मैले मासु जथाभावी खाए पनि, म सबै कुरा गर्छु, तर मेरो बिग्रदो जीवनशैली होइन। अब यो बिग्रदो जीवनशैली के हो, बिग्रदो जीवनशैली के हो, अङ्गदान भनेका के हुन्, मस्तिष्क मृत्यु भनेका के हुन्, यस्ता विषयमा राष्ट्रिय प्रसारणमा के गर्नु पर्यो, छलफल हुनु पर्यो, आम जनताको बिचमा छलफल, यो जानकारी दिने मात्रै होइन, जानकारी दिने मात्रै होइन, भनेपछि हामीले विकसित हुन, हामी अगाडि बढ्नको लागि योभन्दा बढी अर्को उपाय होइन। किन भन्नुहुन्छ भने आज कैयौँ व्यक्तिहरू डायलिसिसमा बसेका व्यक्तिहरू प्रत्यारोपण गर्दैनन्, किन गर्दैनन्, आफ्नो त कोही पनि मान्छे छैनन्, के गर्ने भन्छ, हो कोही पनि नभएका व्यक्तिहरूको लागि हो मस्तिष्क मृत्यु भएका व्यक्तिहरूको अङ्ग। अब यी विषयमा भएको कारणले गर्दाखेरि मृगौला बचाऊ अभियानको उद्देश्य खालि मृगौला जानकारी दिने मात्रै होइन, मृगौला जोगाउने मात्रै होइन, वर्षको एकपटक जाम परीक्षण गर्नुहोस् मात्रै होइन, तपाईँले अङ्गदान दिन तयार हुनुहोस् र मस्तिष्क मृत्यु भयो भने अङ्गदानको व्यवस्थापन गर्नको लागि तपाईँले आफ्नो अङ्गदाता बनेर जानुहोस् वा अङ्गदान गर्ने सिस्टम बनाउनुहोस्। हो यसको लागि झक्झक्याउने हामी सबै नेपाली तपाईँले भनिसक्नुभयो स्वस्थ हुन चाहन्छौँ, स्वस्थ रहन चाहन्छौँ, तर हामी गरिरहेका छौँ रोगी हुने काम, खाइरहेका छौँ गलत खाना, गरिरहेका छौँ रोगी हुने कुरा, अनि हुन चाहिँ खोज्छौँ फेरि स्वस्थ कसरी हुन्छ, हो यो कसरी बुझाउने, यो हामीले जति बढी व्यक्तिलाई बुझायो त्यति, भन्नुहोस् न एकजना व्यक्तिलाई मैले बिरामी हेर्दाखेरि ल 15-20 मिनट लिएर लगाएर जाँच गरेर हेरौँला, एक दिनमा 50 जना बिरामीसम्म मैले जाँच गरेर हेरौँला, के हुन्छ, कति जाँच छु, तर तपाईँसँग मैले संवाद गर्दाखेरि मैले लाखौं व्यक्तिलाई तपाईँले खाइरहेको खाना गलत छ, तपाईँले खाइरहेको खानाले गर्दा तपाईँ रोगी हुनुभएको, तपाईँ जन्मिँदा स्वस्थ मृगोलाई लिएर जन्मिनु भएको थियो, तपाईँको मृगोलाई किन बिग्रियो भने तपाईँले आफ्नो जीवनशैली बिगार्नुभयो। तर त्यसको जिम्मेवारी को? सरकार होइन, परिवार होइन, तपाईँ आफू। जबसम्म तपाईँले मेरो मृगोला म ठिक राख्छु भन्ने संकल्प गर्नुहुन्न, केही पनि व्यवस्था काम लाग्दैन। धनी हुनु पनि काम लाग्दैन, पैसा हुनु पनि काम लाग्दैन, डाक्टर हुनु पनि काम लाग्दैन, उपचारको व्यवस्था पनि काम लाग्दैन। काम लाग्छ अठोट, म स्वस्थ हुन्छु भन्ने अठोट। म किन रोगी भएँ? मेरा दाजुभाइ किन रोगी भए? यो नगरिकन महिलाई सुख म खाऊ, महिला आऊ, सुख सहायलाई मौज मगरौँ भन्ने भावनामा बस्यो भने हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ। हामीले परोपकारी भावनामा अगाडि आउनुपर्छ। म पनि स्वस्थ हुँ, अरू पनि स्वस्थ हुँ। त्यसैले तपाईँको यो कार्यक्रमको मार्फतबाट म के भन्न चाहन्छु भने मृगौला स्वस्थ राख्न गाउँबाट सहर आउनु पर्दैन। हरेक गाउँ गाउँमा हामीले मृगौला बचाउ अभियान तयार छ। के गर्न तयार छ? तपाईँहरूको घर दैलोमा मृगौलाको परीक्षण, पिसाब जाँच गर्ने परीक्षण गरौँ न। यो हरेक गाउँमा हरेक नगरमा भएका यो स्वयं सेविकालाई हामी सिकाउँछौँ। मृगौला बचाउ अभियानले उनीहरूलाई ट्रेनिङ दिन्छ, उनीहरूलाई सिकाउँछ, भनेपछि उनीहरू घर दैलोमा जान्छन्। हामीले 3-6 महिनामा हामीले हरेक नगर हरेक गाउँमा यो कार्यक्रम सञ्चालन गर्न सक्छौँ। सोध्नुहोस्, 50,000 जनसङ्ख्या भएको एउटा नगरमा हामीले 6 महिना लगाएर जाँच पडताल गर्यौँ, रोगी छुटिए, 50,000 5,000 खराबी आएछ, 4,000 खराबी आएछ भने त उनीहरू त उपचारमा दौडिन्छन्। 45,000 त दङ्ग परेर बस्छन् म स्वस्थ छु भनेर। अर्को वर्ष फेरि गरौँ, प्रत्येक वर्ष पिसाब जाँच गर्ने एउटा यो क्रम मात्रै अहिले सुरु गर्यौँ पूर्णचन्द्रजी भने मलाई के लाग्छ भने नेपालले कोल्टे फेर्छ। नेपालले कोल्टे किन फेर्छ भने रोगी एकातर्फ हुन्छन्, निरोगी एकातर्फ हुन्छन्, स्वस्थ व्यक्तिको जमात हाम्रो देशमा बढ्यो भने हामी स्वस्थ रहन्छौँ।
यहाँले भने जस्तो हामी मृत्युपछि आँखा दान गर्छौँ, त्यस्तै गरेर अब यो किडनी दानको प्रावधानका विषयमा पनि गहन छलफल गर्नुपर्ने, गहन विचार विमर्श गर्नुपर्ने, संवाद गर्नुपर्ने कुरा यहाँले उठाइदिनु भयो। हामी निरन्तर रूपमा हाम्रो स्वास्थ्य कार्यक्रम मार्फत विशेष गरी घर घरमा डाक्टर पुर्याउने प्रयत्न गरिरहेका थियौँ। आज यही सन्दर्भमा रेडियो नेपाल मार्फत आदरणीय श्रोताहरूले वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफ्लेज्यूका भनाइहरू सुनिरहनु भएको छ र हामी संवादमा जुटिरहेका छौँ। डाक्टर साहब, म यो संवादको क्रमलाई फेरि जोड्न चाहन्छु। जस्तो यहाँले खानपिन, आहार व्यवहार, हामी जन्मिँदा त स्वस्थ थियौँ नि, तर अब अहिले रोगी बन्यौँ, रोगी बन्ने त हामी आफ्नै कारणले हो भन्नुभयो। अब यो रोग लाग्ने कारण के र बच्ने उपाय कसरी? जस्तो यहाँले एउटा अठोटको कुरा ल्याउनु भयो, अठोटले मात्रै त नहोला, जस्तो म पनि निरोगी बन्छु भनेर म मुखले त भन्छु, तर मैले गर्नुपर्ने काम चाहिँ के हो त डाक्टर साहब? कसरी हामी यो रोग लाग्न नदिने, लाग्ने कारण के र लाग्न नदिने उपाय चाहिँ के त डाक्टर साहब?
अब मृगौलाको हकमा के भन्छ भने सबभन्दा पहिलो कुरा पानी, तपाईँले दिनमा 3 लिटर पिसाब फेर्ने गरी पानी पिउनुहोस् भने स्वस्थ पानी त मैले भनिरहनु नपर्ला। पानी हामी कम पिउँछौँ, त्यसले गर्दा पनि समस्या आउँछ। खास गरी मृगौला स्वस्थ राख्न पानी चाहिन्छ। पत्थरीहरूको समस्या, मृगौलामा पिसाबको इन्फेक्सनले गर्दाखेरि समस्या ल्याउन सक्ने भएको हुनाले पानी चाहिन्छ। 3 लिटर पिसाब फेर्ने गरी पानी पिउनु पर्यो। पानी भने चाहिँ झोल पदार्थ है, पहिलो कुरा पानी। दोस्रो कुरा, कति हिँड्नुहुन्छ? 10,000 पाइला, 7 किलोमिटर प्रतिदिन हिँड्नु पर्यो। हिँड्नुहुन्छ, दौड्नुहुन्छ, नाच्नुहुन्छ, खेल्नुहुन्छ, जे गर्नुहुन्छ, 10,000 पाइला तपाईँले के गर्नु पर्यो? तपाईँले हिसाबमा चाहिँ हामीले हिँड्नु पर्यो। तपाईँले योग होला, प्राणायाम होला, र जे गर्नुहुन्छ भने चाहिँ सक्रिय जीवनशैली भने चाहिँ एउटा दोस्रो त्यो हुनु पर्यो। तेस्रो कुरा, नखाने कुरा। नखाने कुरा भने चाहिँ के भने चाहिँ चुरुट, खैनी, जाँड, रक्सी। अब हामी अहिले पनि अल्म ल्याएको छौँ, त्यो एकदम के भन्छ, हेर्दैखेरिमा घिन लाग्दो, छुनै मन नलाग्ने फोटो राखिएको छ चुरोटमा, तैपनि मान्छे तानेर खाइरहेको छ। आँखाले त देख्दो हो त, त्यस्तो हुन्छ, तपाईँलाई पनि त्यो हुनसक्छ भनेर जानकारी दिएको कुरा मलाई त हुँदैन भनेर त्यो चुरोट, खैनी, जाँड, रक्सीले मृगौला बिगार्न पनि मद्दत गर्छ। त्यसैले त्यो खान भएन। अर्को कुरा के खानु पर्यो? स्वस्थ खानेकुरा। अब स्वस्थ खानेकुरा भन्दाखेरि के आयो हिसाबमा भने 4 खानेकुरा रोग ल्याउने, गुलियो, मासु, दुध, दही र मैदा। यो 4 खानेकुरा जति बढी खानुहुन्छ, जति खाइरहनुहुन्छ, त्यति रोगी हुने सम्भावना बढी हुन्छ। त्यसै भिगन बनेका छैनन्। अमेरिकामा भिगन बनेर एनिमल प्रोटिन टोटल्ली नखाने कारण स्वस्थै कारण हो। र स्वस्थ हुन खानुपर्ने के? अन्न, साग सब्जी, तरकारी, दाल, गेडागुडी र फलफुल, यो कुरा चाहिँ हामीले खान पर्ने। अब त्यसैले म यौन व्यक्तिहरूलाई, अरूलाई, सबैलाई के भन्न चाहन्छु भने यदि तपाईँको खानामा हरियो परियो साग सब्जी छ कि छैन, छैन भने तपाईँ रोगी बन्नुभयो। तपाईँको संकल्प काम लाग्दैन, मेरो संकल्प काम लाग्दैन पूर्णचन्द्रजी। म स्वस्थ हुन चाहन्छु तर मलाई मासु नै मनपर्छ, हरियो परियो साग सब्जी त्यो त म त हेर्न पनि चाहन्न भने म रोगी भएँ। रोगी नहुनको लागि हरियो परियो साग सब्जी खानै नै पर्छ र फेरि यो खान्छु त खान्छु भात एक थाल एक कचौरा दाल एक मुठी तरकारी भएन मैले भने तरकारी खानेकुरा हो भने चाहिँ तपाईँले भात र तरकारी सरोवरी गर्नु पर्यो बराबर खानुहोस् भात अथवा च्याख्ला अथवा रोटी जति हुन्छ भने हिसाबमा यदि त्यो खान सक्नुभयो भने के देखिँदो रहेछ अहिले एउटा कुरा के देखिएको छ भने मुटुमा हुने रोग मधुमेह हुने रोग उच्चताप हुने रोग तौल बढी हुने रोग पाठका रोगहरू विभिन्न रोगको मुहान हेर्न जानुभयो भने चारवटै खानेकुरा गुलियो मासु दुध दही र मैदा अब हेर्नुहोस् गुलियो भनेपछि गुलियो सबैतिर हिसाबमा चाहिँ आयो मासु त्यत्तिकै हिसाबमा आयो हिसाबमा चाहिँ दुध दहीको परिकार त्यत्तिकै छ अनि मैदा भनेपछिको रूपमा बिस्कुट पनि मैदा चाउचाउ पनि मैदा अनि त्यहाँबाट बेकरी प्रडक्टहरू त्यो जति भएको छ सबै कुरा यो हिसाबमा मैदा भए को कुरा अब अर्को कुरा के आयो समयमा सुत्नु पर्यो समयमा सुत्नु पर्यो कमसेकम 7 घन्टा सुत्नु पर्यो कमसेकम 7 घन्टा सुत्न पाए राम्रो र त्यो पनि राति नै सुत्नु पर्यो र अर्को एउटा कुरा के उच्च रक्तचाप छ भने उच्च रक्तचापलाई ठिक राख मधुमेह छ भने मधुमेह ठिक राख र अर्को जथाभावी औषधि पेन किलर दुखाइ कम गर्ने औषधि किन खानुहुन्छ टाउको दुख्यो खानुहुन्छ कम्बर दुख्यो खानुहुन्छ घुँडा दुख्यो खानुहुन्छ मृगोला बिगार छ मृगोला बिग्रिन नदिन ख्याल गर्नुहोस् अनि जतिखेर जुनसुकै टेस्ट पनि गर्न मिल्दैन मुटुको कोरोनरी एन्जियोग्राम आइबियु सिटी आइबियु भने यो अत्याधुनिक उपचार पद्धति गर्नु अगाडि मेरो मृगोला ठिक छ कि छैन मृगोला ठिक छ थाहा छैन केही छैन एकैचोटि एक्सरे गरिदिनु भयो अनि मुटुको जाँच गरिदिनु भयो भने यो जाँच गर्नु अगाडि पनि सोध्नुहोस् मेरो मृगोला ठिक छ कि छैन यति गर्यो भने मृगोला स्वस्थ रहन सक्छ मृगोला मात्रै भनिनँ मैले यहाँ त भने तपाईँको भएको उच्च रक्तचाप पनि कन्ट्रोलमा आउँछ तपाईँको मधुमेह पनि ठिक ठाउँमा आउँछ तपाईँका दुख्यो बातको रोगहरू पनि कममा आउँछ तपाईँको तौल पनि घटेर जान्छ अनि अर्को एउटा कुरा यसमा जोड्नु पर्ने कुरा चाहिँ के छ इन्टरमिटेन्ट फास्टिङ नबिर्सो 50 वर्ष अगाडिका नेपालीहरूले साँझ 7 बजेभित्र खाना खाइसक्थे भोलिपल्ट बिहान 9-9 बजीसम्म खाना खान पाउँदैन थिए सबै नेपालीहरूले इन्टरमिटेन्ट फास्टिङ गर्थे 14-15-16 घन्टा चाहिँ उनीहरू फास्टिङमा थिए अहिले हामीले पछिल्लो समयमा यो विकासको नाममा राति 10 बजे खाने टन्न पेटभरि अनि 11 बजी गएर सुत्ने अनि त्यसले गर्दाखेरि कुरा बिग्रिया हो त्यसले रातिको खानेकुरा 8 बजेपछि नखानु भन्छ खाए पनि झोल पदार्थ केही सुप सुप टाइपको खानु भन्छ त्यसले साग सब्जी तरकारी फलफुललाई प्राथमिकता दिएर योग प्राणायाम गरेर एक्सर्साइज गरेर पानी प्रशस्त पिएर बस्तैमा 100% मृगोला ठिक हुँदैन हामीले खाएका खानेकुरा दूषित छन् त्यसमा विभिन्न कुराहरू चाहिँ मिलामिसावट छ र अहिले हाम्रो जीवनशैली एकदम स्ट्रेसपूर्ण छ कामको सिलसिलामा पढाइको सिलसिलामा दौडधुपको सिलसिलामा त्यसले गर्दा के छ भनेपछि हामी स्वस्थ रहनको लागि छैन भने थाहा पाउन वर्षको एकपटक पिसाबमा एल्बुमिन प्रोटिन गएको छ कि छैन ब्लडमा क्रिएटिन गएको छ कि छैन र अल्ट्रासाउन्ड गरेर 2 किडनी छ कि छैन किडनीमा समस्या छ कि छैन यो हामीले थाहा पाउन सक्यो भनेदेखि हामी स्वस्थ रहन म एउटै कुरा के भन्न चाहन्छु भने हामी स्वस्थ रहनु पर्छ हेर्नुहोस् स्वस्थ रह्यो भने यो अनमोल शरीर तपाईँ एउटा मोटरसाइकल किन्नुहुन्छ मोटरसाइकल किनेपछि मोटरसाइकल दौडाए पनि नदौडाए पनि सर्भिसिङ गर्न दौडाउनुहुन्छ तपाईँ मोटर किन्नुहुन्छ मोटर किनेर के गर्नुहुन्छ त्यसलाई दौडाएर लिएर गएर चाहिँ सर्भिसिङ गर्नुहुन्छ तपाईँ घर किन्नुहुन्छ ओहो घरमा त रङ लाउनु परेछ त्यहाँ त काँच चुहिएछ कतापट्टि त काँच फुटेछ के भएछ भने त्यसको पनि मर्मत गर्नुहुन्छ यो अनमोल शरीर यसको मूल्य कति थाहा छैन यो अनमोल शरीरको सर्भिसिङ चाहिँ गर्नु पर्दैन हो हामी यी टुटेका छौँ के गरेका छौँ भने हामीले के गर्नु पर्यो अनमोल शरीरको सर्भिसिङ भनेको वर्षको एकपटक स्वास्थ्य परीक्षण मैले मृगोलाको कुरा गरेँ अर्को डाक्टर साहबले फोक्सोको भन्नु होला अर्को डाक्टर साहबले मुटुको भन्नु होला अर्कोले अल्जाइमर डिमेन्सियाको भन्नु होला जे भए पनि वर्षको एकपटक स्वास्थ्य परीक्षण गरौँ र हामी स्वस्थ रहौँ म केही भन्न चाहन्छु एउटै कुरा के भने तपाईँ जहाँ रहनु भए पनि दूर दराजमा रहनु भए पनि त्यो दूर दराजमा रहेका गाउँमा मृगोला बचाउ अभियानको मार्फतबाट मृगोला स्वस्थ राख्ने उपायहरूबारे मृगोला स्वस्थ राख्नको लागि तपाईँको घर दैलोमा आएर पिसाब जाँच परीक्षण गर्नको लागि लाउन जुरमुराउनुहोस् उठ्नुहोस् पूर्णचन्द्रजीलाई चाहिँ खबर गर्नुहोस् ल हामी यो फलान ठाउँमा पुर्याउन चाहन्छौँ तपाईँले यो भन्नुभएको ठाउँ थियो यसको हिसाबमा थियो मृगोला बचाउ अभियानलाई जोडिदिनुहोस् भनेर भन्नुहोस् पूर्णचन्द्रजीको मार्फतबाट जोडियौँ र केही गरेर देखाउँ हो खालि अर्काको आश भरोसा गरेर होइन आफ्नो खुट्टामा उभिएर आफू आफन्त नातेदार गाउँले जिल्लावासीहरूलाई स्वस्थ राख्ने यो मृगोला बचाउ अभियानमा सामेल हुन हुन यहाँलाई हार्दिक अनुरोध गर्छु।
अमूल्य विचार र समय रेडियो नेपाललाई प्रदान गर्नुभयो, यो अमूल्य समय र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
जनजीलाई धेरै धेरै धन्यवाद।
आज हामीले समय अभावले अन्य धेरै कुराहरू उठाउन सकेनौँ, आजका लागि हामी यति मात्रै आग्रह गर्छौँ। यहाँहरू पनि मृगौला आफ्नो मृगौला बचाउने अभियानमा सरिक हुनुहोस् र आफ्नो स्वस्थ जीवन बनाउनका लागि प्रयासरत रहनुहोस्। यसका लागि यहाँहरूलाई यो आग्रह गर्दै आजको यो कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो, आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै, आजको कार्यक्रमका सन्दर्भमा यहाँहरूका केही राय सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ भनेर पत्राचार गर्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरूसँग इमेलको पहुँच छ भने हाम्रो swasthya@gmail.com यहाँहरूले सुझाव लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खला लिएर उपस्थित हुने संकल्पका साथ म पूर्ण चन्द्र घिमिरे पनि बिदा चाहन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।
कहिले काहीँ बिरामी भई गाह्रो भयो।
स्वास्थ्य